यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। कोरोना विरूद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई 5 अर्ब रूपियाँ निकासा दिने अर्थ मन्त्रालयको निर्णय। कोरोनाले कमजोर बनेको अर्थतन्त्रलाई पुनरूत्थान गर्न निजी क्षेत्रसँगको सहकार्यमा अगाडि बढ़ने नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको प्रतिबद्धता। काली गण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतको अन्तरिम आदेश। यातायात व्यवस्था विभागद्वारा अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाड़ा 28% वृद्धि। नेपालमा आज थप 2905 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 18 जनाको मृत्यु, 1606 जना संक्रमण मुक्त। र चीनको पूर्वी शहर सचाउमा एक होटल भत्कँदा 17 जनाको मृत्यु। समाचार अब विस्तारमा। अर्थ मन्त्रालयले कोरोना विरूद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई 5 अर्ब रूपियाँको सहमति प्रदान गरेको छ। नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पद बहालीपछि कोरोना विरूद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई 5 अर्ब रूपियाँ दिने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले आगामी असोज मसान्तसम्म मुलुकका एक तिहाई नागरिक र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ। पद बहालीपछि अर्थमन्त्री शर्माले कोरोना रोकथाम तथा नियन्त्रण र सबै नागरिकलाई कोरोना विरूद्धको खोप निशुल्क गर्ने सरकारको प्राथमिकता रहेको भन्दै त्यसका लागि दत्तचित्त भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो। अर्थमन्त्री शर्माले कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरूत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगै अगाडि बढ़ने बताउनुभयो। सर्वोच्च अदालतले काली गण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम तत्काल अघि नबढ़ाउन अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आज सो परियोजनाको काम अघि नबढ़ाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। काली गण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने गरी ड्याम बनाउने कार्यलाई यथास्थितिमा राख्नु आज जारी आदेशमा भनिएको छ। सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले काली गण्डकीको स्वरूप परिवर्तन हुने गरी डाइभर्सन गरेर रूपन्देहीको तिनाउ खोलामा झार्न लागिएको हुँदा रोक्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो। यसअघि यही असार 23 गते न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले लिखित जवाब माग गरेको थियो। आज दुवै पक्षको छलफलपछि तत्कालका लागि त्यहाँको काम रोक्न अन्तरिम आदेश जारी भएको हो। यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाड़ा 28% वृद्धि गरेको छ। दुई वा दुई भन्दा बढ़ी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाड़ा बढ़ाइएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भूषालले बताउनुभयो। यात्रुवाहक सवारी साधनको भाड़ा 28%, तराईमा चल्ने सवारी साधनमा 20% र पहाड़मा चल्ने मालवाहक सवारी साधनमा 26% भाड़ा बढ़ाइएको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि, चालक सहचालकको खर्च र सवारी साधनमा हुने मरमत लगायत अरू किसिमका खर्चका आधारमा भाड़ा बढ़ाइएको प्रवक्ता भूषालले बताउनुभयो। नेपालमा आज कोरोना भाइरसबाट थप 2905 जना संक्रमित भएका छन्। 8108 नमूनाको पीसीआर परीक्षण गर्दा 2010 जना तथा 4916 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 895 जना गरी जम्मा 2905 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले जानकारी दिनुभयो। यसै गरी काठमाडौँ उपत्यकामा गएको 24 घण्टामा 425 जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा भक्तपुरमा 69, ललितपुरमा 62 र काठमाडौँमा 294 रहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। देशभरबाट गएको 24 घण्टामा 1606 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म 6,24,711 मुक्त भएका छन्। देशभरि 26,647 जना सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्, जसमा 24,079 होम आइसोलेशन र 2,548 जना संस्थागत आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्। देशभरिबाट 579 जना आईसीयूमा र 172 जनाले भेन्टिलेटरमा रहेर उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले बताउनुभयो। देशभरि आज कोरोना संक्रमणबाट 18 जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 9,430 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमित बढ़ी भएका जिल्लामा काठमाडौँ, भक्तपुर, सुर्खेत, कैलाली, झापा, मोरङ, सुनसरी, पर्सा, कास्की, तनहू, दाङ, रूपन्देही रहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको जोखिम बढ़िरहेकाले उच्च सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्रीको निवास बुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई तथा शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौं पुरानो मैत्रीपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि उहाँलाई धन्यवाद दिनुभयो। नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले सिंहदरबारस्थित गृह मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ। पदबहालीपछि संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै गृहमन्त्री खाँडले कोविड 19 महामारी परास्त गर्न सबैको सहयोग र योगदानको खाँचो औल्याउनुभयो। कोविड 19 प्रतिकार्यमा खटिने जुनसुकै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व रहेको बताउनुहुँदै गृहमन्त्री खाँडले महामारीको व्यवस्थापनका लागि आवश्यक ठाउँमा सरकारले पर्याप्त बजेट परिचालन गर्ने बताउनुभयो। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बालवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास छाडेर बालकोट स्थित आफ्नो निवास फर्कनु भएको छ। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो नियुक्त हुनुभएपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु भएको हो। उहाँलाई पार्टी निकट संगठन र समर्थकले नारा जुलुससहित बालकोटसम्म पुर्याएका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। विशेष अदालतले बालवाटार जग्गा प्रकरण मुद्दामा नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारलाई 10 लाख रूपियाँ ढरौटीमा रिहा गरेको छ। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेपछि लामो समय फरार रहेका गच्छदार आज विशेष अदालतमा उपस्थित भएकोमा विशेष अदालतका अध्यक्षीय न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले 10 लाख रूपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला 2 वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गर्नुभएको छ। राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कारहरू प्रदान गर्नुभएको हो। बाढ़ीले क्षति पुर्याएपछि मेलम्चीको पानी काठमाडौँमा फेरि कहिले आइपुग्छ भन्ने अनिश्चित जस्तै भएको छ। बाढ़ी आउने क्रम अझै नरोकिएकाले आयोजनाको पुनर्निर्माणको काम कहिलेबाट शुरू गर्न सकिन्छ भन्नेमा नै अन्यल रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
वर्षौंदेखिको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँ आएपछि खुशी भएका काठमाडौँवासीले फेरि मेलम्चीको पानी पिउन केही समय पर्खनु पर्ने भएको छ। असार 1 गतेदेखि लगातार परेको पानी पछि आएको बाढ़ीले आयोजनाको मुख्य बाँध स्थलमा क्षति पुर्याएको छ भने हेडवक्स बाढ़ीले ल्याएको ढुंगा र माटोले पुरिएको छ। निरन्तर परिरहेको पानी र बाढ़ीका कारण मेलम्ची खानेपानी आयोजनाले अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा पुगेर पूर्ण रूपमा स्थलगत अध्ययन गर्न समेत सकेको छैन। हेलिकप्टर र ड्रोनबाट गरिएको अवलोकन र केही इन्जिनियरहरूको टोलीले पुग्न सकिने ठाउँसम्म गएर गरेको प्रारम्भिक अवलोकनका आधारमा हेडबक्सका सबै संरचना पूरिएको, बाँधस्थल तथा पानी पठाउने मुख्यद्वार पनि पूरिएकाले 1,88,00,00,000 बराबरको क्षति भएको अनुमान गरिएको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख रामकुमार श्रेष्ठ:
मेलम्ची बजारदेखि हेडबक्स अम्बाथानसम्मको पहुँच मार्ग पुननिर्माण गर्ने र पुनस्थापना गर्ने भन्ने सन्दर्भमा त्यसको कार्ययोजनाहरू पेश गरेका छौँ, छलफल भइरहेका छ। हेडबक्स क्षेत्रको केही संरचनाहरू पूरिएको अवस्था छ। त्यस बाहेकका क्षतिको कुरा गर्दाखेरि हामीले अहिलेको इन्जिनियरिङ सर्वेबाट आए अनुसार करिब 1,88,00,00,000,000 क्षति भएको छ। त्यसको लागि चाहिँ थप बजेट निकासा प्लस अब अन्य निकायहरूसँगको सहयोग प्राप्त गर्नको लागि पहल गरिरहेका छौँ।
मेलम्ची आयोजनाको पुननिर्माणका लागि सम्बन्धित सबै पक्षहरू, सड़क एवं पुल निर्माणका लागि सड़क विभाग, जलाधार संरक्षणका लागि भू संरक्षण तथा जलाधार संरक्षण विभाग, नदी नियन्त्रणका लागि सम्बन्धित विभाग मार्फत जान सकियो भने काम छिटो सम्पन्न हुने आयोजनाले जनाएको छ। राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना रहेको स्थानमा निरन्तर बाढ़ी आउने र क्षति हुने क्रम नरोकिएकाले कहिलेबाट आयोजनाको पुननिर्माणको काम शुरू गर्न सकिन्छ र यसमा कति खर्च लाग्छ भन्ने यकिन भने हुन नसकेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
पुरिएको नदीलाई पनि खन्नुपर्ने हुन्छ, पुरानै अवस्थामा ल्याउनु पर्ने हुन्छ, नत्र हाम्रो संरचनाहरूले काम गर्दैन। पुननिर्माण 4 अरब जति लाग्छ कि भन्ने एउटा प्रारम्भिक अनुमान चाहिँ गरेका छौँ, तर त्यो चाहिँ यकिन भइसकेको अवस्था चाहिँ छैन। सरकारका आवश्यक र सम्बन्धित सबै अङ्गहरू परिचालन हुन सके भने चाँडै नै पानी आउने अवस्था छ, नत्र भने त हामीले 2078 सालभित्र चाहिँ पानी ल्याउन सक्छौ कि भन्ने मात्र अनुमान गर्न सकेका छौँ।
वर्षायाम सकिएर बाढ़ीको प्रभाव कम भएपछि पुननिर्माणको काम शुरू गर्न सकिने भएकाले त्यसपछि मात्रै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा पुनः ल्याउने कुराको टुङ्गो लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
मध्यपहाड़ी लोकमार्ग अन्तर्गत कुस्मा नगरपालिका 8 चुवा स्थित चाइनाचोक नजिकैको पहिरो हटाई सड़क सञ्चालनमा ल्याइएको छ। सड़कमाथिबाट पहिरो झरेर पुरिएको सड़कमा रहेका ढुंगा फुटाएर पन्छाएपछि 19 घण्टापछि सड़क सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्ण बहादुर खड्काले जानकारी दिनुभयो। अवरूद्ध बाटो सञ्चालन भएपछि पोखराबाट साविकको धौलागिरीका 4 जिल्लाका लागि छुटेका तथा त्यहाँबाट बाहिरिन लागेका सवारी गन्तव्यतर्फ लागेका छन्। चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका 3 भुल्के ठाडीमा 2 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाडीका 40 वर्षीय ललिता सदा र 39 वर्षीय फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो। तनहुमा मानव र वन्यजन्तु बीचको द्वन्द्व नियन्त्रणका लागि शुरूआत गरिएको अभियान सफल बनेको छ। खाना तथा पानी खोज्न गाउँ पस्ने गरेका वन्यजन्तुलाई रोक्न वन जंगलहरूमा पोखरी निर्माण गरिएपछि केही समय अघिसम्म चितुवाको आक्रमणबाट आक्रान्त बनेका तनहुका अधिकांश स्थानीयको जनजीवन सामान्य बन्न थालेको छ। तनहुबाट संवाददाता अशोक विश्वकर्माको रिपोर्ट।
पहिला त अब बाहिर जाने डरलाई नि, घाम डुबेपछि बाहिर निस्किने डरलाई नि, वन जङ्गलमा जान जाँदै गइन्थेन, अहिले त वन जङ्गललाई एक्लै एक्लै हिँडिन्छ।
स्थानीय गलकुमारी अधिकारी उहाँले भनेको जस्तै चितुवाले मानव आक्रमण गरेर क्षति नै पुर्याएपछि घरबाट एक्लै घाँस दाउरा मेलापात गर्न समेत निस्कन नसक्ने यहाँका स्थानीयहरू वनमा पोखरी निर्माण हुन थालेसँगै चितुवा लगायत वन्य जन्तुको त्रास कम हुन थालेको बताउँछन्। भानु नगरपालिकाका मेयर उदय राज गौली: वन्य जन्तु र मानव द्वन्द्व न्यूनीकरण गर्न जिल्लाका सामुदायिक वन तथा निजी वनहरूमा पोखरी निर्माण गरिएको छ। पानी लगायत आहाराको खोजीमा मानव बस्तीमा चितुवा पुगेर घटना हुने गरेको निष्कर्ष सहित वन्य जन्तु र मानव बीचको द्वन्द्व कम गर्न चालिएको कदम प्रभावकारी बन्न थालेको डिभिजन वन कार्यालय तनहुका प्रमुख कमल राज काफले बताउनुहुन्छ।
पञ्चतन्त्रमा पोखरी बनाइदियो भने मांसाहारी वन्यजन्तु चितुवा नै पानी खोज्दै गाउँतिर नपस्ने भयो, जंगलतिर पाइसकेपछि, अनि त्यसले गर्दाखेरि जाने मान्छे र अनि यो मांसाहारी जन्तुहरू बीचको जाने द्वन्द घट्ने भयो, पशुधनको सुरक्षा हुने भयो।
गाउँवासीहरूमा चितुवाले आतंक मचाएर ठूलो क्षति पुर्याएपछि पछिल्ला दिनमा पोखरी निर्माण कार्यले आफूहरूलाई राहत मिलेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापा बताउनुहुन्छ।
हामीले जंगलमा पोखरी निर्माण गरिसकेपछि वन्य जन्तुको आक्रमणबाट चाहिँ कमी भएको छ। छ। पानीको खोजीमा बस्ती जाँदा मान्छेहरू भेट्दा उसले आक्रमण गर्ने हो। हामीले जंगलमा पोखरी बनाउने हो भने मानव र वन्य जन्तु बीचको द्वन्द पनि कम हुन्छ। हाम्रो प्राकृतिक सम्पदालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्छ।
जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट 10 बाल बालिकाको मृत्यु र 13 बाल बालिका घाइते भएको तथ्याङ्क छ। पर्यावरणमा सबैको अस्तित्व कायम हुने गरी सचेतना अपनाउनु पर्ने देखिन्छ। रेडियो नेपालका लागि अशोक विश्वकर्मा तनहुँ।
नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ। मोबाइल एपको आज भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुहुँदै डेपुटी गभर्नर डाक्टर नीलम ढुंगानाले मोबाइल एपबाट बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, तथ्याङ्क लगायतका सामग्री प्राप्त गर्न सकिने बताउनुभयो। बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा मोबाइल एपबाट थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनको पूर्वी शहर ससाउमा एउटा होटल भत्कदा 17 जनाको मृत्यु भएको छ। उद्धार कर्मीहरूले 36 घण्टासम्म भत्किएको भवन खोतलेर 23 जनालाई बाहिर निकाल्दा 6 जना मात्र जीवित भेटिएका थिए। शुरूको अनुसन्धानले सो भवन पटक पटक मरमत सम्भार गरेर जीर्ण भइसकेको र 3 तलासम्म मानिस बसे पनि वार्षिक खाली तलाहरू थप्दै गएको पत्ता लगाइएको समाचारमा जनाइएको छ। पाकिस्तानमा एउटा बस विस्फोटनमा पर्दा कम्तीमा 13 जनाको मृत्यु भएको छ। विस्फोटमा 9 चिनिया नागरिक सहित 13 जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। हाइड्रो पावरमा काम गर्ने 30 जना कामदार सवार बस विस्फोट भएर नदीमा खसेको थियो। दासु हाइड्रो पावर परियोजना चीन पाकिस्तान आर्थिक करिडोरको महत्वपूर्ण पक्षको रूपमा रहेको छ। दुई देशबीच सड़क, रेल सञ्जाल, पाइपलाइन र विद्युत विकासका लागि 65 बिलियन अमेरिकी डलर लगानीमा चीन पाकिस्तान आर्थिक करिडोर सञ्चालनमा रहेको समाचारमा जनाइएको छ। क्युबामा सरकारको विरोध प्रदर्शनमा देशव्यापी शुरू भएको प्रदर्शनमा सुरक्षाकर्मीको कार्यवाहीबाट एकजना प्रदर्शनकारीको मृत्यु भएको छ। सरकारी संचार माध्यमले प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोड़फोड़ गर्न थालेपछि सुरक्षाकर्मीको कार्यवाहीमा एकजनाको मृत्यु भएको हो। क्युबामा विरलै हुने प्रदर्शनमा प्रदर्शनकारी मारिएको खबर बाहिर आउनुलाई पनि विरलै हुने घटनाका रूपमा लिइएको छ। चरको मूल्यवृद्धि, खाद्यान्न र स्वास्थ्य सामग्रीको अभाव, कोरोना महामारीको अव्यवस्थित रणनीति लगायतको विरोधमा राजधानी हवाना लगायत मुलुकैभर प्रदर्शन जारी रहेको छ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण आयोजनाको म्याद थप्ने गरी आएको बजेट वक्तव्य कार्यान्वयन नभएको गुनासो गरेका छन्। आर्थिक वर्ष समाप्त हुने लाग्दा म्याद थप नभएका कारण निर्माण व्यवसायीको अरबौं रकम भुक्तानी रोकिएकोमा गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ। कोविडको जोखिमका बीच 5,000 भन्दा धेरै आयोजनाको म्याद थप नभएका कारण निर्माण व्यवसायले राज्यबाट पाउनुपर्ने करिब 50 अर्ब रूपियाँ भन्दा बढ़ी रकम भुक्तानी रोकिएको महासंघका महासचिव रोशन धालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। पूर्वी चितवनको खैरहनी नगरपालिकाले किसानको निशुल्क कृषि बीमा गरिदिएको छ। नगरपालिकाले किसानले बुझाउनु पर्ने बीमा बापतको प्रिमियम रकम उपलब्ध गराउँदै किसानको निशुल्क कृषि बीमा गर्ने व्यवस्था मिलाएको हो। संघीय सरकारले बीमा बापतको 75% प्रिमियममा अनुदान दिएको र प्रिमियम बापतको बाँकी 25% रकम नगरपालिकाले उपलब्ध गराएको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो। मकवानपुरको मकवानपुर गढी गाउँपालिकाले 50% अनुदान कृषकलाई 50 लाख रूपियाँ बराबरको कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ। गाउँपालिकाले किसानलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्ने उद्देश्यले व्यवसायिक किसान, कृषि फर्म, कृषक समूह र कृषि सहकारीहरूलाई कृषि यन्त्र तथा उपकरणहरू हस्तान्तरण गरेको हो। गाउँपालिकाले 5 कृषि सहकारी, 16 कृषक समूह र 12 कृषि फर्म सहित व्यवसायिक किसानहरूलाई कुल 49,85,957 रूपियाँ लागत मध्ये 50% अनुदान उपलब्ध गराएको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो। यस्तै गाउँपालिकाले किसानलाई कृषि क्षेत्रमा आकर्षित गर्न किसान क्रेडिट कार्ड समेत वितरण शुरू गरेको छ। साना तथा सीमान्तकृत किसान माझ वित्तीय पहुँच पुर्याउँदै बिना धितो न्यूनतम ब्याजमा 2 लाख रूपियाँसम्म सहुलियत ऋण उपलब्ध गराउन क्रेडिट कार्ड लागू गरिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले जानकारी दिनुभयो। बुधबार शेयर बजार मापक नेप्से सूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। नेप्से सूचक बुधबार 1.01 अङ्कले बढेर 2872.05 बिन्दुमा पुगेको छ। नेप्से सूचकसँगै कारोबार रकममा पनि सामान्य वृद्धि देखिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब मौसम सम्बन्धी जानकारी। हाल प्रदेश एक बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश एक बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 39.6 मिलिमिटर। पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 8.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 8.5 मिलिमिटर। र दिपायलको अधिकतम 35 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कोरोना विरूद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई 5 अर्ब रूपियाँ निकासा दिने अर्थ मन्त्रालयको निर्णय। कोरोनाले कमजोर बनेको अर्थतन्त्रलाई पुनरूत्थान गर्न निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ़ने नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको प्रतिबद्धता। काली गण्डकी डायभर्सन बहुउद्देश्यीय परियोजनाको काम तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतको अन्तरिम आदेश। यातायात व्यवस्था विभागद्वारा अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाड़ा 28% वृद्धि। नेपालमा आज थप 2905 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 18 जनाको मृत्यु, 1606 जना संक्रमण मुक्त। र चीनको पूर्वी शहर सचाउमा एक होटल भत्कदा 17 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।